السلام عليكم ورحمة الله وبركاته. نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب زدني علما. اللهم إنا نسألك علما نافعا ورزقا طيبا وعملا متقبلا. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. سورة لهب یا مسد، دو نام آئے ہیں اس صورت کے. لہب اس کا نام اس کی پہلی آیت اور تیسری آیت دونوں میں ہے. پہلی آیت میں ایک بندے کا نام مذکور ہے، ابو لہب، کیونکہ اس کا چہرہ سرخ و سفید روشن چمکدار تھا اور اس کی کنیت اسی پر تھی، ابو لہب. اور تیسری آیت ذات لہب، جہنم کی صفت، شولوں والی، چنگاری والی. اس میں نکتہ ہے، چونکہ اس شخص کا اصل نام، جو نبی صلی اللہ علیہ وسلم کا چچا، آپ کا ہمسایہ، دیوار شریک اور رشتے شریک، یعنی بچوں کے رشتے ہوئے پڑے تھے، اور اس کے باوجود مخالفت پر اترا کہ دشمنی میں، مخالفت میں ہر حد پاس کر گیا، کسی چیز کا لحاظ نہ رکھا، نہ رشتے داری کا، نہ قوم کا، نہ ہمسائگی کا، نہ نسلوں کا، رشتوں کا، کسی چیز کا نہ. اللہ تعالیٰ نے اس کی مذمت اور اس کی وعید سنائی تو اس کے اس نام سے نہ سنائی جو شرک پر مبنی ہے، عبد العزیٰ، یعنی لات منات عزیٰ، ان کے ہاں جو بت تھے، جو اللہ کے شریک ٹھہرائے جاتے تھے، اور اس پر اس کا نام رکھا گیا تھا عبد العزیٰ. تو اللہ تعالیٰ نے شرکیہ نام بھی ذکر نہ کیا، یعنی کوئی ایسا لفظ کہ جس سے شرک ہو رہا ہو، اگرچہ وہ کسی اور سیاق و سباق میں ہو، لیکن کوئی بھی اگر سیاق و سباق ہٹائے تو عبد العزیٰ تو شرک ہو جائے. اللہ تعالیٰ نے کوئی ایسی چیز بھی قرآن میں ذکر نہ کی. اور بھی کئی حکمتیں ہیں، بہرحال یہ اس پر، یا پھر جہنم کی صفت جو کہ ذات لہب ہے اس پر، اور مسد اس کا نام اس صورت کے آخری لفظ پر بھی ہے. مسد کا مطلب ہے کھجور کی چھال. فی جیدہا حبل من مسد، اس کی گردن میں مضبوط بٹی ہوئی رسی ہوگی. من مسد، مضبوط بٹی ہوئی کھجور کی چھال سے، چمڑے سے، یا لوہے وغیرہ کی بھی، لوہے کی رسی کو بھی مسد کہتے ہیں. بالاتفاق مکی صورت ہے، ایک رکوع، پانچ آیات اور بہت اہم اسباق. قرآن کریم کی سب سے مختصر صورتوں میں سے ایک ہے، لیکن غور و فکر کے اعتبار سے سب سے زیادہ مؤثر صورتوں میں سے ہے. یہ ایک حقیقی واقعہ اور کفر کے انجام کے بارے میں ایک گہرا سبق بیان کرتی ہے. جب کفار نے سازشیں کیں، اللہ نے نبی صلی اللہ علیہ وسلم کے مقام کو اور واضح اور بلند کیا. سورۃ المسد ابو لہب کی کہانی بیان کرتی ہے، جو نبی صلی اللہ علیہ وسلم کے چچا تھے اور اسلام کی دعوت کے سخت ترین دشمنوں میں سے تھے. اور یہ دشمنی اس وقت بڑھی جب نبی صلی اللہ علیہ وسلم نے کوہ صفا پر کھڑے ہو کر یا صباح یا صباح اعلان بلند کیا، تو لوگ جو اس آواز پر دوڑتے آتے کہ ضرور کوئی اہم خبر ہوتی ہے، لیکن جب یہی پیغام اور آواز رسول اللہ صلی اللہ علیہ وسلم کی ہو، جنہیں لوگ اس وقت محمد کے نام سے بلاتے تھے، دشمن بھی جانتے تھے کہ آپ صادق و امین ہیں، لہٰذا جب آواز محمد بلند کرے صلی اللہ علیہ وسلم، تو کوئی ایک بھی گھر میں باہر باقی نہ بچا اور سب پہاڑی کے گرد جمع ہو گئے. آپ صلی اللہ علیہ وسلم نے ان سے پوچھا، کیا تم یہ سمجھتے ہو کہ اگر میں تمہیں خبر دوں کہ دشمن صبح یا شام بس تم پر حملہ کرنے والا ہے، تو کیا تم میری بات سچ مانو گے؟ تو سب نے جواب دیا، کیوں نہیں، آپ نے آج تک جھوٹ بولا ہی نہیں. تو نبی صلی اللہ علیہ وسلم نے ان سے فرمایا، تو میں تمہیں ایک سخت عذاب سے پہلے ڈرانے والا ہوں. یہ سنتے ہی آپ کا چچا ابو لہب اٹھا اور غصے میں کہنے لگا کہ تب اللہ کا الہادہ جماعتانا، تو برباد ہو، کیا تو نے اس لیے ہمیں جمع کیا ہے؟ نبی صلی اللہ علیہ وسلم اخلاق کے پیکر، آپ خاموش تھے کہ اللہ نے یہ جواب نازل فرمایا. ابو لہب کے دونوں ہاتھ ٹوٹ گئے اور وہ خود بھی ہلاک ہو گیا. یہ سورت، یہ آیات قرآن کی حقانیت اور رسول اللہ صلی اللہ علیہ وسلم کی رسالت کی دلیل ہیں۔ یہ سورت اس وقت نازل ہوئی جب اس شخص کے پاس سرداری ہے، دولت ہے، طاقت ہے، قوت ہے، اللہ تعالیٰ نے یہ انجام بتایا۔ بظاہر سمجھ نہ آئے کہ یہ کیسے ہوا، مگر اللہ تعالیٰ نے ماضی کا صیغہ استعمال کیا، خسارے کی قطعیت اور بربادی کی حقیقت کہ یہ ہوگا، اور سب نے دیکھا کہ یہ ہوا، حتیٰ کہ ایسا برباد ہوا کہ دفنانا بھی نصیب نہ ہوا۔ وہ دولت جس پر اس کو گھمنڈ تھا، کوئی پیسے لے کر بھی اس کو دفنانے کے لیے تیار نہ ہوا۔ ایک ایسی بیماری میں مرا کہ لوگ قریب آنا ہی پسند نہ کرتے تھے، بدبو اور تعفن اور غلاظت کا ڈھیر کہ کوئی اس کے قریب بھی نہ آتا، حتیٰ کہ لوگوں نے اولاد کو غیرت دلائی، وہ بھی دفنانے کے لیے، آنے کے لیے، اٹھانے کے لیے، ٹھکانے لگانے کے لیے تیار نہ تھے۔ بالآخر کسی طرح لکڑیوں سے دھکے دے دے کے کسی گڑھے میں پھینکا گیا اور اوپر سے مٹی ڈال دی گئی۔ کیسی بربادی اس کا مقدر ہوئی۔ باقی اولاد میں سے دو بیٹے عتبہ اور معتب باپ کے مذہب کو چھوڑ کر مسلمان ہو گئے رضی اللہ عنہما، اور ایک بیٹا عتیبہ جس نے مخالفت کی، باپ کے رستے پہ چلا، نبی صلی اللہ علیہ وسلم نے بد دعا کی کہ اللہ اس پر تو اپنے مخلوق میں سے کوئی کتا اس پر مسلط کر دے، اور یہ بےآئین ہی پوری ہوئی۔ اور دشمن بھی آپ صلی اللہ علیہ وسلم کی خبر کو سچا مانتے تھے۔ یہی وجہ ہے کہ نبی صلی اللہ علیہ وسلم کی بد دعا کے بعد اول تو وہ گھر سے ہی نہیں نکلتا تھا، اور اگر نکلتا تو پوری ایک باڈی گارڈ ٹیم ساتھ رکھتا۔ ایک سفر سے واپس آ رہا ہے، دائیں بائیں آگے پیچھے اس پر اس کی گارڈ ٹیم، فوج نگران ہے، لیکن جنگل سے ایک شیر نکلا جس نے اور کسی پر حملہ نہ کیا، صرف اسی پر لپکا، اس پر حملہ کیا اور لمحے میں اس کو بوٹی بوٹی کر کے رکھ دیا۔ اور اس کی بیوی، اس کا انجام جو اس صورت میں بیان ہے، وہ بھی حرف بحرف پورا ہوا۔ ام جمیل، یہ ابو سفیان کی بہن تھی، اس کا اصل نام تو اروا یعنی الف سے تھا، اروا بنت حرب، لیکن چونکہ بھینگی تھی، کانی تھی، تو اس کی وجہ سے اس کا لقب عورا یعنی کانی رکھا گیا۔ وہی ہے کہ جس سے متعلق ہے نبی صلی اللہ علیہ وسلم کو پتھر مارنے یا آپ صلی اللہ علیہ وسلم کے راستے میں کانٹے بچھانے، اور گھر گھر جا کے، گلی محلے، چوک چراہے، ہر جگہ آپ کی برائیاں کرنے، غیبت، چغل خوری سب سے آگے تھی۔ اس کا اپنا انجام قیامت تک یہ سورت پڑھنے والے اس کے برے انجام اور تباہی کی گواہی دیتے ہیں۔ وَامْرَأَتُهُ حَمَّالَتَ الْحَطَبَ فِي جِيدِهَا حَبْلٌ مِّن مَّسَدٍ، اور اس کی بیوی بھی آگ میں داخل ہوگی جو ایندھن اٹھانے والی ہے۔ اس کی دنیا میں بھی ذلت اور آخرت میں بھی ذلت ہے، یعنی اتنی امیر ہو کے، خاندانی ہو کے، اس کے باوجود جو لکڑیاں اکٹھی کرتی بیچنے کے لیے، اس کا لالچ، اور پھر نبی صلی اللہ علیہ وسلم کے راستے میں بچھانے کے لیے، مطلب اس کا اور کوئی کام نہیں، یہ کتنی نیچ حرکت ہے۔ تو پھر آخرت میں جہنم کا عذاب اس کا مقدر، دنیا آخرت کی ذلت۔ فی جی رہا حبل من مسد، وہ جو گردن میں ہار پہنتی اور بار بار اس کو پکڑ پکڑ کے دکھاتی اور نبی صلی اللہ علیہ وسلم کی مخالفت میں اس کو بیچ دینے کا کہتی کہ میں آپ کے راستے میں رکاوٹ بننے کے لیے اس تک کو بیچ دوں گی اور ہر حد پہ چلی جاؤں گی، وہی اس کے لیے آگ کا پٹا بن گیا، اس کی گردن میں مضبوط بٹی ہوئی رسی ہوگی، یعنی وہی ہار اس کے گلے کے گرد تنگ ہو جائے گا، اور یہ جہنم میں آگ کا ہو جائے گا۔ ایک تو یہ سورت نبی صلی اللہ علیہ وسلم کی رسالت کی گواہی ہے، رسول اللہ صلی اللہ علیہ وسلم کی صداقت، قرآن کی حقانیت، دشمنوں کے برے انجام کی شہادت، پھر یہ کہ مال اور جاہ منصب فائدہ نہیں دیتے۔ یہ صورت ہمیں سکھاتی ہے کہ اللہ کے نزدیک مال اور مرتبے کی کوئی حیثیت نہیں اگر انسان باطل پر ہو۔ ما اغنا عنہ مالہ وما کسب، نہ اس کے کام اس کا مال آیا اور نہ جو کچھ اس نے کمایا۔ یہ صورت ہمیں بتاتی ہے کہ فساد پھیلانے والوں کا، چغل خوروں کا برا انجام ہے۔ اس کی بیوی کیا کرتی، یہی چغلی، فساد پھیلانا، اللہ اکبر۔ پھر نیکوکاروں کا، حق پرستوں کی مخالفت، یہ نری تباہی ہے۔ اور اس صورت سے معلوم ہوتا ہے کہ اللہ اپنے نبی کی خود حفاظت کرتا ہے۔ جب ابو لہب نے دشمنی کا اعلان کیا تو اللہ نے اپنے نبی کا دفاع کیا اور ایک مکمل صورت نازل فرمائی جو ابو لہب اور اس کی بیوی کا انجام بیان کرتی ہے۔ یہ ہمیں سکھاتا ہے کہ اللہ ہمیشہ نیک لوگوں کے ساتھ ہوتا ہے اور انہیں بروں کے مقابلے میں مدد دیتا ہے، اور اخلاق مال سے زیادہ اہم ہے۔ ہر امیر شخص بہتر نہیں ہوتا، ابو لہب بہت مالدار تھا لیکن وہ بد اخلاق تھا، اسی لیے ہلاک ہوا۔ دشمن تو اور بھی بہت تھے، لیکن چونکہ یہ دشمنی میں بد اخلاقی پہ اتر گیا تھا، اسی لیے اس کا انجام ہلاکت پہ ہوا۔ عورتوں کے لیے سبق ہے، ابو لہب کی بیوی کے انجام سے عبرت پکڑیں اور لوگوں کے درمیان بری باتیں پھیلانے پہنچانے سے بچیں۔ یاد رکھیں، بری باتیں، برا کلام کرنا، فتنہ یا چغلی پھیلانا، اس کا انجام جہنم کی آگ ہے۔ اب لفظ بلفظ دیکھیے اور اس تفسیر کو ذہن میں رکھیے۔ بسم اللہ الرحمن الرحیم، اللہ کے نام سے جو بے حد رحم والا نہایت مہربان ہے۔ تبت، ٹوٹ گئے، اور یہ ماضی کا ہے، ابھی ٹوٹے نہیں تھے، لیکن اللہ کا یوں فرمانا یعنی بس اب سمجھو کہ ٹوٹ گئے، یہ قطعیت اور حتمیت کی دلیل ہے، یقین کے ساتھ ہونے کی گواہی ہے۔ تبت، اور یہ لفظ آپ نے پڑھا ہوا ہے۔ تبت بمانا ہلاکت، خاسرت، ہلاک ہونا، نقصان ہونا، تباہ و برباد ہونا۔ سورہ غافر میں فرعون سے متعلق آیا، وما کیدو فرعون الا فی تباب، اور فرعون کی ہر ہیلا سازی تباہی ہی میں رہی۔ اسی طرح نافرمان قوموں کے انجام پر آیا، وما زادوہم غیر تتبیب، تتبیب ہلاکت، یعنی زیادہ نہیں کیا ان کی مگر برائی میں، تباہی میں۔ اور تبت یہی ہے، تتبیب، تبت، تباب۔ تبت یدا، ٹوٹ گئے دونوں ہاتھ، ید ہاتھ، یدا تثنیہ کا صیغہ ہے، ابی لہب، ابو لہب کے، و تب، اور وہ ہلاک ہوا، یعنی ہاتھ ٹوٹے۔ اور یہ حقیقت میں بھی اور مجاز میں بھی، ہاتھ ٹوٹنا یہ انسان کے اپاہج ہونا اور انسان کے نکارہ ہونے کی طرف اشارہ ہے، اور پھر ہاتھ کا ٹوٹنا یہ اٹ سیلف میں بڑی ہلاکت ہے۔ تو تبت یدا ابی لہب و تب۔ عبداللہ بن عباس رضی اللہ عنہما فرماتے ہیں، جب وانذر عشیرتک الاقربین یہ آیت اتری، تو نبی صلی اللہ علیہ وسلم صفا پر چڑھے اور آواز دی، اے بنی فہر، اے بنی ادی، یعنی قبیلوں کے ناموں سے پکارا، قریش کے قبیلوں کا نام لے لے کے پکارا، یہاں تک کہ وہ جمع ہو گئے۔ جو خود نہ آ سکا تو اس نے کسی کو بھیج دیا کہ جاؤ دیکھو کیا بات ہے، ابو لہب اور قریش کے دوسرے لوگ بھی آ گئے۔ آپ صلی اللہ علیہ وسلم نے فرمایا، یہ بتاؤ، اگر میں تمہیں اطلاع دوں کہ وادی میں ایک لشکر تم پر حملہ کرنا چاہتا ہے، تو کیا تم مجھے سچا سمجھو گے؟ انہوں نے کہا، ہاں، ہم نے آپ سے سچ کے علاوہ کبھی کوئی اور تجربہ کیا ہی نہیں، یعنی ہمیشہ سچا پایا۔ آپ نے فرمایا، تو پھر میں تمہیں ایک سخت عذاب سے پہلے ڈرانے والا ہوں، یعنی یہ دنیا کی بات تو معمولی ہے، اس سے سنگین چیز بتاتا ہوں، اور وہ ہے آخرت کا عذاب۔ ابو لہب کہنے لگا، سارا دن تیرے لیے ہلاکت ہو، تو نے ہمیں اسی لیے جمع کیا؟ تو یہ سورت اتری، تبت یدا ابی لہب و تب ما اغنا عنہ مالہ وما کسب۔ یہ ابو لہب رسول اللہ صلی اللہ علیہ وسلم کا چچا، اچھا نام عبد العزیٰ بن عبد المطلب، آپ دیکھیں کہ عبد العزیٰ یہ شرکیہ نام اللہ نے ذکر نہ کیا، اس کے بجائے کنیت سے، جو کہ اس کے سرخ و سفید رخساروں کی وجہ سے تھی، رخساروں کی خوبصورتی اور سرخی کی وجہ سے، یا طبیعت کی تیزی اور جوش کی وجہ سے کنیت ابو لہب تھی، اس سے پکارا۔ اور پھر یہ کہ جہنمی ہونے کی وجہ سے فی الواقع شعلے والا ہی بن گیا، جہنمی ہونے کی وجہ سے بھی ابو لہب، کیونکہ جہنم ذات لہب، سیصلا نارن ذات لہب، ان قریب وہ شعلے والی آگ میں داخل ہوگا۔ اس شخص کو رسول اللہ صلی اللہ علیہ وسلم سے عداوت تھی، باوجود اس کے کہ چچا باپ کی طرح ہوتا ہے، یہ ہر موقع پر آپ کی مخالفت کرتا، اذیت پہنچانے کی کوشش کرتا۔ آپ کے دشمنوں میں یہ واحد شخص ہے جس کے نام سے قرآن میں اس کے پورے انجام کی پیش گوئی کی گئی ہے۔ اس سے معلوم ہوتا ہے کہ اسلام میں نسب خاندان کی بنیاد پر نہیں، بلکہ ایمان اور کفر کی بنیاد پر اپنے اور غیر کا فیصلہ کرتا ہے۔ دشمنی اور حق کی مخالفت کی وجہ سے کوئی اپنا بھی غیر ہو جاتا ہے، اور ایمانی دوستی کی وجہ سے کوئی غیر بھی اپنا بن جاتا ہے۔ یہ جو آیا ہے نا کہ یدا، تبت یدا، اس کے دونوں ہاتھوں کا جو خصوصی ذکر ہے نا، وہ اس لیے کہ اس کی دی گئی اظہار رسانیوں میں ہاتھوں کا کردار، اس کا ہاتھ زیادہ ایکٹیو رہتا تھا، یعنی ہاتھوں کا ذکر خاص طور پر اس لیے کیا کہ اظہار رسانی میں ہاتھوں کا دوسرے تمام اعضاء سے زیادہ مؤثر کردار ہوتا ہے، اور ان کے ساتھ زیادہ تکالیف پہنچائی جا سکتی ہیں، اسی بنا پر یدا، تبت یدا ابی لہب و تب۔ اور دوسری وجہ یہ بھی کہ ہاتھوں سے مراد اولاد اور ساتھی جو مددگار ہوتے ہیں اور دست بازو بنتے ہیں. اللہ کے فرمان کے مطابق ایسا ہی ہوا. اس کے مددگار جنگ بدر میں برباد ہو گئے اور وہ خود شکست کی خبر سے ہی صدمے میں مرا اور دفن بھی نصیب نہ ہوا. اغنا نہ کام آیا عنہ اس کے مالہ اس کا مال وما کا سب اور جو اس نے کمایا نہ اس کے کام اس کا مال آیا اور نہ جو کچھ اس نے کمایا. کمائی میں دنیا کا مال بھی بیٹے بھی اور وہ اعمال بھی جو اس نے نیکیاں سمجھ کر کیے تھے وہ بھی کام نہ آئے کیونکہ کفر تمام اچھائیوں پر پانی پھیر دیتا ہے انہیں نیکیاں نہیں بننے دیتا. ایمان اچھے کاموں کو نیکیاں بناتا ہے اور کفر اچھے کاموں کو ضائع کر دیتا ہے. صحیح بخاری میں ہے صوبیہ ابو لہب کی لونڈی تھی جسے ابو لہب نے آزاد کیا تھا. پھر اس نے نبی صلی اللہ علیہ وسلم کو دودھ پلایا. جب ابو لہب فوت ہوا تو اس کے گھر والوں میں سے کسی کو خواب میں ابو لہب بہت بری حالت میں دکھایا گیا. اس سے پوچھا گیا کہ تم کس چیز کو ملے یعنی تمہارا کیا ہوا. ابو لہب نے کہا میں تمہارے بعد کسی خیر کو نہیں ملا سوائے اس کے کہ میں اپنی اس انگلی اور انگوٹھے کی درمیانی جگہ سے پلایا گیا ہوں. انگلی اور انگوٹھے کی درمیانی جگہ یعنی ہاتھ کے اس حصے سے کچھ پینے کو مل جاتا ہے اور وہ میرے صوبیہ کو آزاد کرنے کی وجہ سے. فتح الباری جو شرح صحیح بخاری ہے اس میں ہے کہ عباس رضی اللہ عنہ نے فرمایا جب ابو لہب فوت ہوا تو میں نے اسے ایک سال بعد خواب میں بہت بری حالت میں دیکھا تو اس نے کہا میں تمہارے بعد کسی راحت کو نہیں ملا یعنی جب سے تم سے جدا ہوا یعنی مرنے کے بعد مگر اتنا کہ ہر سوار کو میرا عذاب ہلکا کر دیا جاتا ہے. اس کی وجہ یہ تھی کہ سوار کو نبی صلی اللہ علیہ وسلم پیدا ہوئے تھے اور صوبیہ نے ابو لہب کو آپ کے پیدا ہونے کی خوشخبری دی تو اس نے اسے آزاد کر دیا. اچھا نبی صلی اللہ علیہ وسلم کا میلاد منانے والے حضرات نے اس سے دلیل پکڑی ہے. وہ کہتے ہیں کہ نبی صلی اللہ علیہ وسلم کا یوم میلاد منانا جائز ہے اور انہوں نے یہ نہیں سوچا کہ یہ عباس کا خواب ہے یعنی یہ صرف جو بخاری میں آئے نا یہ صرف خواب ہے جو اس وقت انہوں نے دیکھا جب وہ ابھی کافر تھے مسلمان نہیں ہوئے تھے. اب ایک طرف اللہ کا یہ فرمان ہے کہ ما اغنا عنہ مالہ وما کسب نہ اس کا مال اس کے کام آیا اور نہ اس کی کمائی اور ایک طرف ہے وہ خواب جو سیدنا عباس کا حالت کفر میں دیکھا گیا خواب ہے جب ابھی وہ مسلمان نہیں ہوئے تھے کہ وہ اس کو اس کا صوبیہ کو آزاد کرنا جو اس کی کمائی تھی اور جو اس کا مال بھی تھا ایک لونڈی کو آزاد کرنا کہ وہ اس کے کام آیا خواب وہ تھوڑا سا دودھ پلانا ہو یا پانی پلانا ہو یا وہ خواب سوار کے دن عذاب میں تخفیف ملنا ہو. ایک طرف ہے سیدنا عباس کا اسلام قبول کرنے سے پہلے کا خواب اور خوابوں کی کوئی گنجائش نہیں ہوتی خوابوں پر فیصلے نہیں ہوتے اور ایک طرف ہے قرآن کی آیت. اب میلاد منانے والوں کی دلیل کتنی ہلکی ہے آپ دیکھیں. قرآن کہتا ہے کہ نہ اس کے کام اس کا مال آیا اور نہ جو کچھ اس نے کمایا ما اغنا عنہ مالہ وما کسب. یہ خواب اب قرآن کے خلاف ہے اب کس کو دلیل بنائیں گے. اور پھر اگر کوئی ابو لہب کے رستے کی پیروی کرتا ہے تو پھر اس کا انجام بھی ابو لہب جیسا ہوگا یعنی میلاد کس نے منایا تھا. الٹا یہ میلاد کے خلاف جاتا ہے میلاد کے حق میں نہیں جاتا. یعنی میلاد منانے کی اگر دلیل ملی تو وہ ابو لہب کا کردار ملا یعنی نبی صلی اللہ علیہ وسلم کے دشمن کا آپ کے بدترین مخالف کا. تو میلاد منانے والے بدترین مخالفت کے رستے پہ ہیں. اور پھر اگر یہ چیز کوئی فائدہ دیتی تو خود رسول اللہ صلی اللہ علیہ وسلم اس کی ترغیب دیتے خلفائے راشدین صحابہ اہل بیت ہر سال یہ مناتے. رہی بات کہ امام بخاری نے اس بات کو کیوں ذکر فرمایا تو وجہ یہ کہ انہوں نے اسے کتاب النکاح میں ذکر فرمایا ہے اور ان کا مقصد اس سے یہ ثابت کرنا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کو ابو لہب کی لونڈی صوبیہ نے دودھ پلایا تھا اور اسی نے ابو سلمہ کو بھی دودھ پلایا تھا. اس بنا پر ابو سلمہ کی بیٹی سے نبی صلی اللہ علیہ وسلم کا نکاح جائز نہ تھا کیونکہ وہ آپ کی دودھ کی بھتیجی تھی رضائی بھتیجی. اور کتاب النکاح میں لانے کا یہی مقصد ہے. اچھا محدثین نے تو اس سے میلاد منانا نہیں نکالا لیکن عجیب کہ کتاب النکاح میں اس کو لانے سے ایک مسئلہ حل کرنے کے بجائے وہ اور ہی دور کی کوڑی لاتے ہیں. اللہ انہیں ہدایت دے. سیصلا نارن دیکھو کہ اس کا انجام کیا ہے. ان قریب داخل ہوگا آگ میں ذات لہب شعلے والی. وامرأتہ اور اس کی بیوی یہ اس کی بیوی وامرأتہ اس کا عطف یصلا پر ہے یعنی سیصلا ہوا ابو لہب اور وامرأتہ اس کی بیوی नारन ज़ात लहब, ऐसी आग में जो शोले मारती है। इससे भी इसका नाम उम्मे जमील, इसका ख़ानदान कुरैश, और इसका भाई अबू सुफियान, और इसके रिश्तेदार सैयदना मुआविया, मुआविया की फुप्पी थी, अबू सुफियान बिन हर्ब की बहन और मुआविया रज़ी अल्लाहु अन्हुमा इसकी फुप्पी थी, और अपने खावंद की तरह रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से सख्त अदावत रखती थी। अदावत इसे मार गई। हम्मालतल हतब, ईंधन उठाने वाली है। हतब लकड़ियों को कहते हैं। हसद की मिसाल में हदीस आती है, उसमें है कि हसद नेकियों को ऐसे खा जाता है जिस तरह आग सूखी लकड़ियों को। ताकुलु नारुल हतब, ये वही हतब सूखी लकड़ियाँ यानी ईंधन। और हम्मालह, ये हम्मालह जिस तरह हामला बच्चा उठाने वाली और प्रेग्नेंट, तो हम्मालह ये अहतब यानी लकड़ियाँ ईंधन उठाने वाली हम्माला। मुफस्सिरीन ने हम्मालतल हतब के कई मानी बयान फरमाए हैं। एक ये कि गुनाहों का बोझ उठाए जहन्नम में दाखिल होगी, जो जहन्नम को भड़काने के लिए ईंधन है। दूसरा ये कि वो लोगों में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के ख़िलाफ़ अदावत की आग भड़काती रहती। और तीसरा ये कि अपनी पीठ पर ईंधन लाकर आपकी राह में कांटे बिछाती रहती। और फिर दुनिया का लालच, बास ने यह भी लिखा कि ये जो लकड़ियाँ एक उठा के आती थी ये बेचने के लिए और पैसे नबी सल्लल्लाहु अलैहि वसल्लम के ख़िलाफ़ दुश्मनी में लगाती, और फिर वो कांटे झाड़ियाँ लकड़ियाँ आपके रास्ते में भिजाती। गर्ज़ ये कई लिहाज से, हकीकी मानवी मजाजी लिहाज से हम्मालतल हतब, दुनिया आखरत के हिसाब से हम्मालतल हतब, फ़ी जीदिहा, जीद की जमा अजियाद, उसकी गर्दन में, हा का इशारा इमराह की तरफ, उसकी गर्दन में हबलुन रस्सी, वो पढ़ा ना वातसिमु बिहब्लिल्लाह, वह हबलुल्लाह की बात है, यहाँ उसकी गर्दन के हार की बात है। हबलुन रस्सी में मसद, बट्टी हुई, मजबूत बट्टी हुई, वो खजूर की हो, वो चमड़े की हो, या किसी और छाल की हो, मुख्तलिफ दरख्तों की छाल से जो बुन के नेकलेस बनाए जाते हैं, ये उसकी तरफ इशारा है, जीद से उसकी तरफ इशारा है। लोहे की रस्सी को भी कहते हैं, इस लिहाज से ये जहन्नम में वईद की तरफ इशारा है कि जहन्नम में इस हाल में दाखिल होगी कि उसकी गर्दन में मजबूत बट्टी हुई रस्सी होगी। यानी आप देखें कि जो बट्टी हुई होने से क्या मुराद है, लोहा एक दूसरे के ऊपर जैसे लोहे की चेन हो, सिर्फ सादा सीधा लोहा ना हो बल्कि लोहे की चेन जो क्रॉस में एक दूसरे के ऊपर होती है, वो तपते लगते हुए और झुलसाती जलाती है, मोर पेनफुल होती है, इस हाल में दाखिल होगी कि उसकी गर्दन में मजबूत बट्टी हुई रस्सी होगी। और सही बुखारी में है, इससे मुराद वो जंजीर है जो आग में होगी जिसमें मुजरिम प्रोए जाएंगे। मसद लोहे की वो चेन जिसमें मुजरिम प्रोए जाएंगे, यानी जैसे धागे में मोती प्रोए जाते हैं, वो उस चेन में, लोहे की चेन में मुजरिम प्रोए जाएंगे। जैसे सूरतुल हाक़ा में भी है, ثُمَّ فِي سِلْسِلَةٍ ذَرْعُهَا سَبْعُونَ ذِرَاعًا فَاسْلُكُوهُ, फिर एक जंजीर में जिसकी पैमाइश 70 हाथ है उसे दाखिल कर दो, मुजरिम के हवाले से कहा जाएगा। फ़स्लुकूह, ये किसका अंजाम है? औरत को इससे इबरत पकड़नी चाहिए। बात सिर्फ इसी बिना पर अकड़ती हैं कि मेरा खावंद इतना लैंडलॉर्ड साहिब इख्तियार, ये करवा दूंगी वो करवा दूंगी, अपने आप को नहीं बचा सकती। खास तौर पर उसकी हराम कारियों में उसकी मुआविना ना बने, गलत कामों में मददगार ना बने, सफाइयां देने वाली ना बने, खावंद हो या कोई हो, हक और बातिल की पहचान रखें। और ख़ास तौर पर लगाई बुझाई, चुगलखोरी, गीबत, मैं समझती हूँ कि गीबत की मुजम्मत में इस वाक़िया को, इस सूरत को सुनाना चाहिए कि कैसे ऐसी औरतों का अंजाम होता है। वम्रअतुहु हम्मालतल हतब फी जीदिहा हब्लुम मिन मसद, जब कभी गीबत के हवाले से आप कहीं आगाही दे रहे हों, खबरदार कर रहे हों, तो ये सूरत ज़रूर सुनाएं। ये एक सच्चा वाक़िया है उस औरत का जो अदावत में अंधी हो गई थी, जो दुश्मनी में इस हद पर उतर आई थी, गीबत, चुगली, झूठ, बोहतान, हम देखें कहाँ कहाँ किस किस तरह अक्सरियत औरतें इसमें मुबतला हैं। अलआयातु बिल्लाह, अलआयातु बिल्लाह। अल्लाह सुबहाना हुआ ताला इस्लाम दुश्मनों, इस्लाम दुश्मनी से बचाए, अल्लाह ताला हक का मददगार बनाए और हक के रास्ते पे चलाए। आमीन। सूरत मुकम्मल हुई।
मुझे कुछ इस तरह से याद आ रहा है कि हमें बचपन में जब इस सूरत की तफसीर स्कूल में पढ़ी थी तो किसी टीचर ने हमें बताया था कि इनकी बीवी की जो अबू लहब की बीवी की मौत है वो भी किसी इसी तरह से हुई थी कि उसके गले में कोई रस्सी आ गई थी। क्या ऐसा कोई वाकया है?
वाकया साबित हो या ना हो, कुरान की गवाही काफ़ी है। इसीलिए जी बिल्कुल, इसीलिए मैंने सारा जोर इसी बात पर दिया, क्योंकि वो वाकयात तारीख़ी लिहाज से साबित हों ना हों ये हमें मालूम नहीं। अलबत्ता ये तो मालूम
अच्छा
है कि कुरान का फरमाया, कुरान में आया हर्फ बहर्फ सच है।
यानी आखिरत में तो है उसके साथ ऐसा ही होगा,
जी,
लेकिन दुनियावी लिहाज में भी उसकी मौत इसी तरह से
दुनियावी
हुई थी।
दुनिया की भी कुछ अच्छी ना हुई ये तो ज़रूर है, और वो
अच्छा
आखरत की ही मिसाल हो ये भी ऐन मुमकिन है, जिस तरह के उसका खुद अबू लहब का हुआ, उसके काफिर बेटे का हुआ, हर्फ बहर्फ पूरा हुआ, दुनिया में भी वो नज़र आया।
मैम, इसके बेटे उत्बा और उतैबा थे। अच्छा,
जी तीन थे, एक मौतिब, मौतिब भी आता है, मौतिब जी वो भी काफिर था, दो मुसलमान थे एक काफिर था जी, वो जी जो हलाक हुआ था।
अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू।
वालेकुम सलाम।
डॉक्टर साहब, मेरा ख्याल है कि ये कुरान मजीद की वाहिद सूरा है जिसका आगाज़ बददुआ से हुआ है या मजम्मत वाले अल्फाज से हुआ है।
इस
एक
लिहाज
हल्की
से तो
सी
संगीन है, ख़ास तौर पर रिश्तेदारों के हवाले से, जो नबी सल्लल्लाहु अलैहि वसल्लम का इवन रिश्तेदार दुश्मनी में, ये वो वाहिद दुश्मन है जिसके बारे में ये बददुआ की सूरत में नाजिल हुई। इसके अलावा सूरतों के आगाज़ में मुशरिकीन की बर्बादी का जिक्र बाज़ सूरतों में आया है, जैसे सूरत काफिरून आप देख लें, और इसी तरह सूरत तौबा देख लें, बराअतुम मिनल्लाहि व रसूलिही, ये भी कम वईद नहीं है मुशरिकों के लिए। अलबत्ता किसी का नाम ले के ये वाहिद सूरत है, ओनली वन।
नबी सल्लल्लाहु अलैहि वसल्लम की बेटियों की जब शादी इनके बेटों से हुई है तो क्या वो ऑलरेडी मुसलमान थे या
नहीं, सिर्फ
फिर
निस्बतें थी, उस वक़्त बेटे काफिर थे और इसने उन्हें गैरत दिलाकर तुड़वाया था कि अगर तुम रखना, अपने बाप के साथ रखना चाहते हो, मेरी औलाद रहना चाहते हो, तो आपकी बेटियों को तलाक दे दो, या मंसूब थी या निकाह में थी, तो उसने निकाह तुड़वा दिए, इस तरह की बात आती है।
और ये जो अबू लहब की बीवी है उम्मे जमील, ये अबू सुफियान रज़ी अल्लाहु अन्हु की बहन थी कि फूफी थी?
बहन थी, सैदना मुआविया की फूफी थी।
अच्छा, सैयदना मुआविया की फूफी थी। अबू सुफियान की एक बेटी तो नबी सल्लम की
जी बिल्कुल
अज़वाजे मुतहरात में भी
जी,
शामिल
उम्मे
है।
हबीबा,
जी
उम्मुल मुमिनीन। जाहिर है सारी निस्बतें, कुर्बतें इस्लाम की वजह से हैं, और सारी दूरियां, अदावतें इस्लाम के खिलाफ होने की वजह से हैं, कुफ्र की वजह से हैं।
मैम, आज का अलमिया एक ये भी है कि हमारे खानदानों में थोड़ी बहुत इस तरह से नामवाफ़त यहीं पे हो भी जाती है तो हम लोग पूरी ज़िंदगी के लिए रिश्ते नाते तोड़ देते हैं। और आपसे सलम ने, हालांकि वो आपसे सलम के चचा आपके दुश्मन थे एक तरह से, हर तरह से, तो
जी
फिर भी उन्होंने आपके साथ रिश्ते जोड़े और जब टूट भी गए तो मतलब इतने उस तरह से नहीं हो, इस्लाम फैलता ही रहा ना।
असल बात यह है कि हमारी मोहब्बतों और नफ़रतों का मेयार अल्लाह नहीं है, हम अल्लाह की खातिर ना नफ़रत करते हैं ना मोहब्बत। हमारा ज़ाती मफाद हो तो हमें सारी मोहब्बतें, सिला रहमी याद आ जाती है, और हमें ज़ाती गर्ज़ ना हो या ज़ाती कोई अदावत हो, ज़ाती अदावत पर्सनल मैटर हो, तो फिर वो हमें हदीसें और सारी चीज़ें वो याद आ जाती हैं कि हम इनको छोड़ दें, ये तो इस्लाम मुखालिफ हैं और पता नहीं क्या कुछ। हमारा मेयार खालिस नहीं है ना, अगर हमारा स्टैंडर्ड ही अल्लाह हो तो फिर हम सारी उनकी जो कोताहियां हैं वो दरगुजर करें और उनकी दुश्मनी के बावजूद सिला रहमी करें।
किसी ने माल में नुकसान दिया तो उससे दुश्मनी, किसी ने औलाद में
जी
दिया तो उससे दुश्मनी।
जी सुबहानअल्लाह, अरब में
लेकिन
ना आज
जो ये
भी
हमारा म्यार ये नहीं है।
अरब में ना आज भी ये कल्चर है कि इवन उन्हें, बल्कि सिर्फ कल्चर ही नहीं, ख़ास तौर पर अहले इल्म की ये आदत है कि अगर इवन उनका कोई स्टूडेंट, उनका कोई अपना जब उनकी बेटी के साथ निकाह करते और उसे तलाक तक दे देता, तो वो कहते एक रिश्ता टूटा है, यानी बेटी की वजह से जो बेटी के शोहर थे, एक रिश्ता टूटा है, बाकी तो रिश्ते हैं, इस्लाम का रिश्ता, तालिब इल्मी का रिश्ता, फलां फलां रिश्ता, तो वो बाकायदा उन्हें ये गिनवाते कि लिहाजा हमसे दूर ना होना, सिर्फ एक ही तो रिश्ता टूटा है। तलाक को टैबू बना लिया गया है ना, इसकी एक वजह ये भी है ना,
हाँ
कि
बिल्कुल,
ये बात सूरतों में रहमत भी तो हो सकती है, कोई सिर्फ मुसीबत तो नहीं है। और
मैम वो तो
दो
वक्त बता देता है कि कुछ कोई फैसला होना कितना बेहतर हुआ है, लेकिन हम
जी
लोग उसको अना का मसला बना
अना
लेते
का
हैं।
मसला ऐसे है।
डॉक्टर साहब, ये सूरा मक्की है, इस लिहाज से आप देखेंगे। और काफ़ी अरसे के बाद, मुझे नहीं मालूम कि अबू जहल की वफ़ात का कौन सा साल होगा, लेकिन नबी सल्लल्लाहु अलैहि वसल्लम पर जब ये वही नाजिल हुई तो मक्की ज़िंदगी में ही ये बता दिया गया कि इसका अहवाल और इसका अंजाम ये होगा, यानी ये हदायत से महरूम ही रहेगा। जबकि आप सल्लल्लाहु अलैहि वसल्लम के बाकी चचाओं का भी जिक्र हम पढ़ते हैं, जैसे सैयदना हमजा रज़ी अल्लाह अन्हु का,
जी
तो आप देखिए कि उनका कबूल इस्लाम जो है वो मदनी दौर में है।
जी प्लीज़ बाकी सब म्यूट रख लें, सुमेरा आप कान म्यूट है तो शोर आ रहा है।
तो वो मदनी दौर में है, तो इससे थोड़ा जहन में ये भी आता है कि अल्लाह जिसको हदायत देना चाहता है उसके लिए मोहलत दे देता है और उसके लिए पहले से ऐलान नहीं करता ना। जैसे हज़रत हमजा रज़ी अल्लाह अन्हु का आप देखिए कि कबूल
जी
इस्लाम बाद में है,
जी
और इसका तय था कि इसको हदायत नहीं मिलनी है,
जी
तो इसके लिए पहले ही ऐलान कर दिया इस तरह सूरह की नज़ूल की सूरत में।
जी
एक तो ये, और दूसरा ये कि जब ये सूरह नाजिल हुई है तो उसके बाद जब इसकी औलाद में से जो बच्चे मुसलमान हुए हैं तो जब वो ये सूरह पढ़ते होंगे तो वो भी अपने बाप पर इसी तरह से मजम्मत और इसी तरह के अल्फाज दोहराते हैं।
दोनों पॉइंट्स आपके बहुत ही अहम हैं और दोनों ना जज्बाती लिहाज से बड़े अहम हैं। ख़ास तौर पर देखें कि पहला ये कि जिन लोगों के बारे में अल्लाह ताला ने हलाकत उतार दी और जिन लोगों के बारे में हुक्म नहीं नाजिल किया, इससे हमें जो सबक मिलता है ना, जो चीज़ मालूम होती है, वो ये कि बाज़ काम इंसान की तबाही को मुकद्दर कर देते हैं। असल में उसका ये इनकार ही ऐसे था, जिनके हिस्से में हिदायत आई, इस्लाम आया, उनकी दुश्मनी इतनी नहीं थी, वो काफिर थे, मगर जिस तरह मैंने इसमें जिक्र किया ना कि इवन दुश्मनी में भी अख्लाक कोई चीज़ होती है, ये अख्लाकी लिहाज से भी गिरा हुआ था, इंसानी सत्ता से भी गिर चुका था, तो अल्लाह ताला ने इस पर हिदायत यानी जलालत और तबाही मुकद्दर कर दी। अल्लाह ताला ने ऐसे ही ना किया कि किसी का अंजाम हलाकत पर नाजिल कर दिया और हो सकता है वो मुसलमान हो सकता हो, नहीं, बल्कि बिल्कुल उसकी हरकतें ही ऐसी थीं और अल्लाह ताला ने पहले ख़बर दे दी और ये ख़बर सच साबित हुई। इवन आज वालदैन को पता होता है मेरा ये बच्चा, और बचपन में जो उनके लिए बोले गए अल्फाज होते हैं वो जवानी में पूरे होते नज़र आते हैं, और इसी तरह टीचर बता देता है कि कौन किस पानी में है, तो जो खालिक है वो जानता है कि इसकी आदत, इसकी हरकतें, इसका ये अंजाम क्या होगा, तो अल्लाह ताला ने जो ख़बर दी पूरी हुई। ये तो हो गया ना पहला पॉइंट कि वो उसकी आदत ऐसी थी, इसलिए हमारे लिए सबक है कि ऐसे कामों से बचें जो तबाही को मुकद्दर कर दें, और दूसरा ये कि इंसानी और अखलाकी शर्फ को ना छोड़ें, और जो ये कि यानी जब औलाद पढ़ती होगी, ख़ास तौर पर मुसलमान, जैसे इसकी बेटियां मुसलमान हुई थी, एक बेटे दो बेटे मुसलमान हुए, जब वो ये सूरत पढ़ते होंगे तो देखें कि अल्लाह फर्स्ट, इस्लाम फर्स्ट, जब वो मुसलमान हुए तो उन्हें खुद जी अल्लाह के दुश्मन से दुश्मनी, ख्वाह वो बाप ही क्यों ना हो, अल्लाह ताला ने अहले ईमान की ये सिफत मुख्तलिफ मकामात पर बताई है कि वो अल्लाह की मोहब्बत में कितने सख्त होते हैं, हाँ, ख़ास तौर पर सूरह तौबा में रिश्तों के नाम आए हैं, वलो काना आबा इखवान आबा, मतलब तमाम रिश्तेदारों के नामों के बाद फरमाया कि वो भी क्यों ना हो फिर भी उसके बावजूद ये उन्हें छोड़ दें और रब की मोहब्बत में आ जाएँ। तो रब की मोहब्बत इतनी गालिब हो जाती है कि इवन अगर माँ भी गलत हो, अगर बाप भी गलत हो, इस्लाम के ख़िलाफ़ कर रहा है, तो उनके नज़दीक इस्लाम फर्स्ट है, माँ बाप नहीं। तो वो भी वैसे ही दिल से इसे पढ़ते जैसे कोई, बल्कि वो हमारे लिए तो ईमान में हमसे आगे थे, वो पहले इस्लाम लाने वालों में हैं, यानी कि आज के दौर के हिसाब से देखें तो।
अल्लाह अकबर। ये सिर्फ इनका ही नहीं, मैं कहती हूँ ये जिद के लोगों का भी, कि जब ये सूरत, जब ये आयात मुबारक तिलावत होती होंगी तो दूसरों की रवैये उनसे मुतल्लिक कि इसके वालिद के बारे में ये है, और जो बर्दाश्त और जो तहम्मुल और जो मोहब्बत का इम्तिहान, ये सारी चीज़ें जाहिर होती होंगी। ये साबिकून अलवलून जिन्होंने पहले पहले ईमान लेकर आए, तो उनके ईमान का दर्जा क्या, और उनके साथ वालों के तहम्मुल और बर्दाश्त का भी मैं कहती हूँ कि बहुत ही बड़ा सबूत है
ये
कि
तहम्मुल और
इस।
बर्दाश्त जो है ना, ये छोटा लफ्ज़ है, क्योंकि वो तो इस चीज़ को ऐन मोहब्बत ही उनके लिए यही थी, वो इसको सिर्फ बर्दाश्त नहीं करते थे बल्कि उनकी मोहब्बत का मेयार यही था। उनकी मोहब्बत अल्लाह से मोहब्बत उनकी इतनी खालिस थी कि वो ऐसे माँ बाप को, इवन जब अल्लाह ने उनकी तबाही मुकद्दर कर दी तो वो माँ बाप नहीं समझते थे, कोई रिश्ता उनका आड़े नहीं आता था अल्लाह की मोहब्बत में। जो सिर्फ बर्दाश्त करना तो मामूली सी बात है, बल्कि उनकी मोहब्बत अल्लाह के लिए इतनी खालिस थी कि वो इसको भी बिशारत समझते, कि जैसे कहते हैं ना कि खसकम जहां पाक।
मैम अगर माँ बाप मुश्रिक भी हों तो फिर भी नाफरमानी का हो से तो बचने का ही हुक्म है ना।
जी, लेकिन इनकी तबाही अल्लाह ने उतार दी, यहां पर तो फरमाबरदारी हो रही है।
बिल्कुल
वैसे तो यही हुक्म है कि वो मुश्रिक काफिर क्यों ना हो कि तो उनके साथ हुस्ने सलूक करें, सूरह लुकमान हो, दीगर मकामात हों, सिर्फ ये कि उनके शिर्क और कुफ्र में हिमायत ना करें, बाकी उनके साथ तमाम मामलात अखलाकी लिहाज से, बल्कि उनके लिए इस्लाम की दावत वाले हों।
अच्छा, ये जो है अबू लहब के हवाले से, मेरा ख्याल है कि इसका ये भी एक किरदार है कि शेबी अबी तालिब में जब मैसूर हुआ था पूरा बनू हाशिम का ख़ानदान, तो ये वाहिद था कि जिसने जो है वो दुश्मनी में बिल्कुल मुकम्मल मुकातया किया था और कुफारे मक्का का साथ दिया था। बाकी लोग किसी न किसी तरह से फिर भी नबी सल्लल्लाहु अलैहि वसल्लम और उनके घराने से अटैच रहे थे, लेकिन इसने खुल्म खुला दुश्मनी की थी शेबी अबी तालिब के 3 साल में मुहासरे में।
जी बिल्कुल ऐसे ही है, ये दूसरों को भी दुश्मनी पर उकसाता, खुद भी इस दुश्मनी के रास्ते पर था और दूसरों को भी ज़बरदस्ती इस पे ले आता, कभी अपने माल के ऑफर से, कभी किसी लालच से, कभी किसी खौफ से, तो प्रेशराइज़ करके और कभी लालच दे के नबी सल्लल्लाहु अलैहि वसल्लम की दुश्मनी के हथकंडे अपनाता मुसलमानों के, और कई बार जानलेवा हमलों की कोशिश की, हरम में ही आपके ऊपर मुख्तलिफ़ चीज़ें फेंकना और इसकी बीवी का पत्थर उठा के आना। वो भी सही हदीस में एक वाक्य आता है कि वो मारने के लिए आई, सैदना अबू बकर रज़ी अल्लाह अनु बैठे हुए थे और नबी सल्लल्लाहु अलैहि वसल्लम साथ थे, लेकिन अल्लाह ताला ने फरिश्ते की आड़ से नबी सल्लल्लाहु अलैहि वसल्लम को छुपा दिया, और वो आई और बकती बोलती ढूंढती रह गई और उसको रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम नज़र ना आए। जब वो चली गई तो सैदना अबू बकर रज़ी अल्लाह अनु ने पूछा कि अल्लाह के नबी, ये कैसे हुआ? तो आपने फरमाया कि अल्लाह ने फरिश्ते को आड़ बना दिया। इसकी दुश्मनी वाकई ऐसी है, और इन्होंने अपना सारा तन मन धन इस्लाम मुखालिफ दुश्मनी में लगाया हुआ था।
मैं कभी कभी ये भी जहन में ख्याल आता है कि देखिए कि अल्लाह ताला एक ही घराने में कैसे किसी को इज्जत से नवाजता है और हदायत के रास्ते खोलता है और किसी के लिए रास्ते बंद कर देता है। जैसे अभी आपने बताया कि अबू सुफियान को ही देखिए कि वो
जी
फतह मक्का के मौका पर इस्लाम लेकर आए सारी ज़िंदगी गुजार लेने के बाद, और फिर उनका मकाम और मरतबा जो है वो क्या हुआ कि उनकी बेटी ही अजवाज मुतहरात में शामिल हो गई, ठीक
जी
है, और उधर इनकी बहन कि उसका अंजाम क्या हुआ। तो ये ख़ानदान में ही आप देखिए कि किस तरह से अल्लाह ताला की तरफ से हदायत के दरवाजे खुल रहे हो, किसी के लिए हदायत के दरवाजे बंद हो रहे हैं, और
अच्छा,
ये
ये देखा
सुभान
जाए
अल्लाह
ना,
की
सवाल ये
कुदरत
आता
है।
है कि ये क्यों हुआ ना, तो ये दिल की पाकीज़गी से मुताल्लिक है। दिल का साफ होना, दिल का पाक होना, सच को कबूल करना, ये सिर्फ यही वजह, ये इंसान को हक के करीब लाती है, हिदायत से नवाजती है, कबूलियत तक पहुंचाती है। और दिल में खोट होना, दिल में मैल रखना, अदावत रखना, बोझ पालना, कीना, ये वो खराबियां हैं जो इंसान की तबाही को मुकद्दर करते हैं। हमें ज़्यादा से ज़्यादा अपने दिलों की पाकी पर काम करना चाहिए और दिल में किसी मैल को नहीं रखना चाहिए। दिन भर में कोई ऐसे मामलात हुए कि वो इंसान के दिल में, दिमाग में बार बार आते हैं और वो मैल जमा हो रही होती है, तो नींद एक ऐसी चीज़ है कि वो पहले वाली चीज़ों को कम कर देती है, ख़ास तौर पर याददाश्तों को, तो वो उनको सोते हुए ही उनको झटक के सोएं और अगली सुबह दोबारा उनको याद ना करें। दिल की पाकीज़गी बड़ी अहम है।
मैम, इख्तलाफात की बड़ी वजह यही होती है कि कसवतुल कुलूब, हम लोगों के दिल जो है वो सख्त हो जाते हैं, दिलों में नरमी नहीं होती।
जी, अदावत पालते रहना, ख़ास तौर पर वो
जिस वजह से
ख़वातीन जो अपने बच्चों को वो
जी
ख़ानदानी दुश्मनियाँ दे के जाती हैं, दूध के साथ पिला के जाती हैं।
तरबियत के साथ, बिल्कुल
क्योंकि वो खून में चली जाती है ना, मैंने पिलाने का लफ्ज़ इसीलिए कहा, जैसे वो उनको दूध पिलाती हैं ना, तो वैसे
बिल्कुल
वो दुश्मनी के किस्से, दादी के, फूफो के, ख़ानदान के फलां के वैसे सुनाती हैं, गोया उनके खून में दाखिल हो जाता है। तो
बिल्कुल
बच्चों के साथ कुछ मिसहैप नहीं हुआ होता, लेकिन वो माँ का मिसहैप उनके लिए दुश्मनी को जारी रखता है। इसी तरह बाप या इसी तरह माँ बाप एक दूसरे के खिलाफ आपस की नाराज़गियों की सूरत में